بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
زہرا زیدی اور ساتھی ریڈیو تہران کے سبھی شروتاؤں کی سیوا میں سلام پرستت کرتے ہیں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج کے کارکرم میں آپ سورہ اسراء کی ساتویں، آٹھویں اور نویں آیتوں کی تلاوت اور انواد سنیں گے قاری سعید توسی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إن أحسنتم أحسنتم لأنفسكم وإن أسأتم فلها، فإذا جاء وعد الآخرة ليسوءوا وجوهكم وليدخلوا المسجد كما دخلوه أول مرة وليدخلوا المسجد كما دخلوه أول مرة وليتبروا ما علوا تتبيرا۔ عسى ربكم أن يرحمكم وإن عدتم عدنا وجعلنا جهنم للكافرين حصيرا، إن هذا القرآن يهدي للتي هي أقوم ويبشر المؤمنين الذين يعملون الصالحات صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، یدی تم کوئی بھلائی کرو گے تو وہ اپنے لیے ہی کرو گے، اور یدی کوئی برائی کرو گے تو وہ بھی اپنے لیے ہی کرو گے، تو جب دوسرا وچن پورا ہونے کو آئے گا तो एक शक्तिशाली गुट आएगा जिसके लोग तुम्हारे चेहरों को बुरा बना देंगे और मस्जिदुल अक्सा में प्रविष्ट हो जाएंगे, जिस प्रकार से कि वे पहली बार प्रविष्ट हुए थे, और वे जिस वस्तु को भी अपने नियंत्रण में लेंगे उसे बड़ी कठोरता से तबाह कर देंगे। शायद तुम्हारा पालनहार तुम पर दया करे, और यदि तुम पलट आए तो हम भी पलट आएंगे, और हमने नरक को काफिरों के लिए एक कड़ा कारावास बनाया है। निश्चित रूप से यह कुरान सबसे सुदृढ़ राह की ओर मार्गदर्शन करता है, और भले कर्म करने वाले ईमान वालों को ये शुभ सूचना देता है कि उनके लिए बड़ा बदला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, सभा में आप सभी का हार्दिक स्वागत है। आज मंगलवार है, जनवरी की 3, जमादी सानी की 10 और देई माह की 13 तारीख। दोस्तों, कार्यक्रम की रूपरेखा आप नोट कर सकते हैं। पहले हम आपको विश्व समाचार सुनवाएंगे, विश्व समाचारों के बाद आप राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुनेंगे। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के उपरांत हम आपको शहीद कासिम सुलेमानी के संबंध में एक विशेष कार्यक्रम सुनवाएंगे, और हमारी सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। तो दोस्तों, ये थी रूपरेखा। आप कुछ ही क्षणों में विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति ने कहा कि कासिम सुलेमानी के खून का बदला जरूर लिया जाएगा। बैतुल मुकद्दस के यहूदीकरण का कतर ने विरोध किया है। IMF की प्रमुख कहती हैं कि इस वर्ष अर्थव्यवस्थाओं में सुधार की आशा कम है। अर्दोगन ने तुर्की की जनता से एक बार फिर चुनाव में मौका देने की बात कही है। और अब आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति ने इस प्रण को दोहराया है कि जनरल शहीद कासिम सुलेमानी के खून का बदला लिया जाएगा। सैयद इब्राहिम रईसी ने कहा कि अमरीकियों को जान लेना चाहिए कि ईरानी राष्ट्र शहीद कासिम सुलेमानी के खून का बदला लेकर रहेगा। राष्ट्रपति ने मंगलवार को इमाम खुमैनी कॉम्प्लेक्स में शहीद कासिम सुलेमानी की याद में आयोजित तीसरी बरसी के अवसर पर कहा कि शहीद कासिम सुलेमानी का व्यक्तित्व ऐसा था कि जो न केवल ईरानी राष्ट्र के बारे में बल्कि अन्य राष्ट्रों के बारे में भी सोचा करता था।
ईरान के प्रतिरक्षा मंत्री ने अपने एक संदेश में लिखा कि शहीद जनरल कासिम सुलेमानी का प्रतिशोध कभी भी सेना की कार्यसूची से नहीं हटेगा, और आतंकवादियों को अपने किए का दंड मिलकर रहेगा। ब्रिगेडियर जनरल मोहम्मद रजा अश्तिया ने जनरल कासिम सुलेमानी की शहादत की तीसरी बरसी के उपलक्ष्य में अपने संदेश में लिखा कि इस्लामी क्रांति के सर्वोच्च नेता के शब्दों में शहीद जनरल कासिम सुलेमानी एक व्यक्ति नहीं बल्कि एक विचारधारा है, जो स्वर्गीय इमाम खुमैनी रहमतुल्ला अलैह के विचारधारा से अस्तित्व में आए हैं और बहुत से वास्तविकता खोजी और शहादत प्रेमी युवाओं के पथ प्रदर्शक हैं।
नाइजीरिया के इस्लामी आंदोलन के नेता ने कहा है कि जनरल कासिम सुलेमानी की हत्या करके अमेरिका ने बहुत बड़ी गलती की है। शेख इब्राहिम जगजकी ने शहीद कासिम सुलेमानी की तीसरी बरसी पर अबूजा में कार्यक्रम में भाग लिया। इस कार्यक्रम में बोलते हुए उन्होंने कहा कि जनरल कासिम सुलेमानी की हत्या करके अमेरिका ये सोच रहा था कि इसके बाद वे पश्चिमी एशिया पर पूरी तरह से नियंत्रण स्थापित कर लेंगे, किंतु उन्होंने بہت بڑی غلطی کی۔ شیخ زکزکی کا کہنا تھا کہ جنرل قاسم سلیمانی کی شہادت سے پوری دنیا کے سوتنترتا پریمیوں کے من میں ان کی یاد باقی رہ گئی ہے، اور یہ گھٹنا اس مہان شہید کی وچاردھارا کے ویاپک استر پر پھیلنے کا کارن بنی ہے۔
ایران کے مہان یودھا شہید قاسم سلیمانی کی شہادت کی تیسری برسی کے موقع پر بھارت میں ادب کے شہر لکھنؤ میں یاد شہدا کانفرنس کا آیوجن ہوا، جس میں شہید قاسم سلیمانی، شہید ابو مہدی المہندس اور ان کے ساتھی شہیدوں سمیت بھارت کے سوتنترتا سینانیوں کو شردھانجلی پیش کی گئی۔ پراپت رپورٹ کے مطابق شہید جنرل قاسم سلیمانی اور شہید ابو مہدی المہندس کی شہادت کی تیسری برسی کے موقع پر بھارت میں دھرم گروؤں کے سب سے بڑے سنگٹھن مجلس علماء ہند کی اور سے امام باڑہ گفران موب میں یاد شہدا کانفرنس کا آیوجن ہوا۔
تہران یونیورسٹی نے گھوشنا کی ہے کہ وہ افغانی چھاترائیں جو اچھ شکشا حاصل کرنے سے ونچت رہ گئی ہیں ان کا ایران کے وشو ودیالیوں میں سواگت ہے۔ تہران یونیورسٹی کے وی سی نے منگلوار کو اس یونیورسٹی میں شکشا حاصل کرنے والی افغانستان کی چھاتراؤں سے بھیٹ کی۔ انہوں نے کہا کہ طالبان دوارا لڑکیوں کی اچھ شکشا پر روک کے بعد تہران یونیورسٹی کی اور سے افغانستان کی چھاتراؤں کے لیے ایک وشیش پیکج تیار کیا گیا ہے۔
ظاہنی شاسن دوارا بیت المقدس اور مسجد الاقصی کے یہودی کرن کا قطر کی سنسد نے ورودھ کرتے ہوئے اس کی نندا کی ہے۔ اناتولی سماچار ایجنسی کے انوسار قطر کی سنسد نے اپنی ساپتاہک بیٹھک میں بہت ہی اسپشٹ شبدوں میں ظاہنی شاسن دوارا بیت المقدس اور مسجد الاقصی کے یہودی کرن کی بھرسنا کی ہے۔ اسی کے ساتھ یہ چیتاونی بھی دی گئی ہے کہ نئی کالونیوں کا نرمان شانتی کے مارگ کی بادھا ہے۔ قطر کی سنسد نے ظاہنی شاسن کی کارروائی کو فلسطینیوں کے ادھیکاروں تتھا سنیکت راشٹر کے پرستاؤں کا الگھن بتایا۔ قطر کی سنسد نے وشو بھر کی سنسدوں سے مانگ کی ہے کہ وہ فلسطینی کھیتروں میں کالونی نرمان کے زائنیوں کے فیصلے کے ورودھ کوئی ٹھوس نیتی اپنائیں۔ اس سے پہلے قطر کے ودیش منترالے نے بھی بیان جاری کر کے فلسطینیوں کے کھیتروں میں زائنی کالونی بنائے جانے کی نندا کی تھی۔
آئی ایم ایف کی پرمکھ نے کہا ہے کہ اس ورش ایک تہائی دنیا مندی کا شکار ہوگی۔ کرسٹلینا جارجیوا کا کہنا ہے کہ وشو کو سن 2023 میں آرتھک مندی کا سامنا رہے گا۔ انتراشٹری مدرا کوش کی پرمکھ کا کہنا ہے کہ سن 2023 کے دوران پوری دنیا کے ایک تہائی دیش آرتھک مندی کا شکار ہوں گے۔ انہوں نے کہا کہ یوکرین یدھ تتھا کچھ انیہ کارکوں کے چلتے یورپ میں آرتھک مندی کا آنا نشچت ہے۔ آئی ایم ایف کی پرمکھ کے انوسار اس ورش میں مندی آنے کے کارنوں میں یوکرین یدھ اور چین میں پھیلتی کورونا مہاماری بھی شامل ہے۔
نئے سال کے آرمبھ میں ترکی کی راشٹریہ مدرا لیرا کے مولیہ میں تیزی سے گراوٹ نے اس دیش کی جنتا کو حیران و پریشان کر دیا ہے۔ جانکاروں کا کہنا ہے کہ لیرا کے مولیہ میں گراوٹ بتاتی ہے کہ یہ سال ترکی کی جنتا کے لیے کتنا کٹھن ہو سکتا ہے۔ اسی بیچ ترکی کے راشٹرپتی اردوغان کا کہنا ہے کہ ترکی کی جنتا اگر ان کی جسٹس ایوم ڈیولپمنٹ پارٹی کو ایک بار پھر موقع دیں گے تو میں ترکی کو وشو کی بڑی ارتھ ویوستھاؤں میں پہنچا دوں گا۔ یہ بات اردوغان نے راشٹرپتی چناؤ سے پہلے کہی ہے۔ پچھلے 21 ورشوں سے ترکی میں جسٹس ایوم ڈیولپمنٹ پارٹی کے ہاتھوں میں ستا رہی ہے۔ ترکی کے آرتھک معاملوں کے جانکار بیتے ہوئے ورشوں کو ترکی واسیوں کے لیے آرتھک سمسیاؤں سے بھرا ہوا سال مانتے ہیں۔ حالانکہ آرتھک جانکار یہ مان رہے ہیں کہ سن 2023 ترکی کے لوگوں کے لیے آرتھک سمسیاؤں کا سال ہو سکتا ہے، کنتو اس دیش کے راشٹرپتی اسی بات کو دہرا رہے ہیں کہ ان کا دیش وشو کی بڑی ارتھ ویوستھاؤں میں شامل ہو سکتا ہے۔
صومالیہ میں سرکار ورودھی پردرشنکاریوں اور سرکشا بلوں کے بیچ کئی دنوں سے جاری جھڑپوں میں کم سے کم 20 لوگ مارے گئے۔ رویٹر کے انوسار صومالیہ لینڈ اور پڑوسی پورٹ لینڈ کے بیچ ویوادت شہر میں ایک ہفتے سے ادھک سمے سے سرکشا بلوں اور پردرشنکاریوں کے بیچ جھڑپیں جاری ہیں۔ لاسکانود شہر میں صومالیہ کے ارد سوایت کھیتر میں سے ایک ہے۔ لاسکانود میں ایک سارجنک سویدھا والے اسپتال کے ڈاکٹر نے بتایا کہ کم سے کم 20 لوگ مارے گئے ہیں اور درجنوں لوگ گھائل ہوئے ہیں۔ انہوں نے کہا کہ میں نے پیڑتوں کے شووں کو اسپتال میں لاتے ہوئے سوئم دیکھا ہے۔
میکسیکو کے جیل میں क्षमा कीजिए, मेक्सिको में जेल पर हमले के बाद कैदियों के बीच भी लड़ाई शुरू हो गई है। ये लड़ाई आपराधिक बैंड और ड्रग कार्टेल के कैदियों की सेल में हुई। इसमें 13 लोग बुरी तरह घायल हो गए। मेक्सिको के सियुदाद जुआरेज शहर स्थित एक जेल पर बख्तरबंद वाहनों में आए बंदूकधारियों ने हमला कर दिया, जिसमें 10 सुरक्षाकर्मियों और 4 कैदियों की मौत हो गई। इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूँ। मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं IRGC की कुछ ब्रिगेड के पूर्व कमांडर जनरल कासिम सुलेमानी की शहादत की तीसरी बरसी। 7 साल पहले आले सऊद शासन ने आयतुल्ला शेख बाकर निम्र को फांसी पर लटकाया था और राहुल गांधी की भारत जोड़ो यात्रा उत्तर प्रदेश में हुई दाखिल। तो सबसे पहले जनरल कासिम सुलेमानी की शहादत की तीसरी बरसी का विषय। सिपाही पासदारान इनकलाब इस्लामी की कुछ ब्रिगेड के कमांडर जनरल कासिम सुलेमानी की शहादत की तीसरी बरसी पूरे ईरान में बहुत ही जोशो खरोश के साथ मनाई जा रही है। इस सिलसिले में विभिन्न कार्यक्रमों, विभिन्न शहरों, प्रांतों और कस्बों में आयोजित किए जा रहे हैं। एक समीक्षा पेश कर रहे हैं हमारे साथी मोहम्मद मेहदी।
आज ईरान की इस्लामी क्रांति संरक्षक बल सिपाही पासदारान IRGC की कुद्स ब्रिगेड के कमांडर जनरल कासिम सुलेमानी की शहादत की तीसरी बरसी है। इस अवसर पर विभिन्न देशों में कार्यक्रम कई दिनों से आयोजित हो रहे हैं। शहीद जनरल कासिम सुलेमानी आतंकवाद से मुकाबला करने के महानायक थे। उन्होंने इराक और सीरिया में आतंकवाद से मुकाबले में उल्लेखनीय भूमिका निभाई है। शहीद जनरल कासिम सुलेमानी की भूमिका और प्रयास न होते तो आज इराक और सीरिया दोनों देशों में आतंकवादी गुट दाइश की सरकार होती। रोचक बात यह है कि शहीद जनरल कासिम सुलेमानी ने जहां आतंकवादियों का सफाया करने में उल्लेखनीय भूमिका निभाई है, वहीं मुसलमानों के अलावा ईसाई और ईजदी समुदाय के लोगों, विशेषकर लड़कियों और महिलाओं को दाइश के आतंक से मुक्ति दिलाने में भी उल्लेखनीय भूमिका निभाई है। वर्ष 2011 में सीरिया और इराक में दाइश का आतंक विस्तृत हुआ और इराक और सीरिया ने आधिकारिक तौर पर आतंकवाद से मुकाबले में ईरान से सहायता मांगी और ईरान ने दाइश और दूसरे आतंकवादी गुटों से मुकाबले में इन देशों की सहायता की। दूसरे शब्दों में आज अगर ईरान और शहीद जनरल कासिम सुलेमानी के प्रयास न होते तो इन दोनों देशों में आतंकवादी गुट दाइश की सरकार होती। यही नहीं, पश्चिमी और यूरोपीय देशों को भी शहीद जनरल कासिम सुलेमानी के प्रयासों का आभारी होना चाहिए, क्योंकि अगर शहीद जनरल कासिम सुलेमानी ने आतंकवादियों के सफाए में उल्लेखनीय भूमिका न निभाई होती तो आज आतंकवाद का अभिशाप पश्चिमी व यूरोपीय देशों तक पहुंचता। अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप और इस देश की पूर्व विदेश मंत्री हिलेरी क्लिंटन के उन बयानों को इसी परिप्रेक्ष्य में देखा जा सकता है, जिसमें उन्होंने कहा था कि दाइश को अमेरिका ने बनाया है। ध्यान योग्य बिंदु यह है कि ये केवल अमेरिकी अधिकारी नहीं है जो इस बात को स्वीकार रहे हैं कि दाइश को अमेरिका ने बनाया है, बल्कि दूसरे पश्चिमी व यूरोपीय देशों के नेता भी कह चुके हैं कि दाइश अमेरिकी नीतियों की उपज है। कितनी विचित्र बात है कि अमेरिका एक ओर आतंकवाद से मुकाबले का दावा करता है और दूसरी ओर अमेरिका के पूर्व राष्ट्रपति और पूर्व विदेश मंत्री ने कहा है कि दाइश को अमेरिका ने बनाया है। सवाल ये पैदा होता है कि अमेरिका ने दाइश जैसे आतंकवादी गुट को क्यों बनाया। इसके जवाब में बहुत से जानकार हलकों का कहना है कि अमेरिका दाइश का प्रयोग एक हथकंडे के रूप में करता है और आज इराक और सीरिया में अमेरिका ने जो अपना प्रभाव जमा रखा है वो आतंकवादी गुटों विशेषकर दाइश के क्रियाकलापों का परिणाम है और दाइश सहित दूसरे आतंकवादी गुटों ने अमेरिकी हस्तक्षेप और उपस्थिति की भूमि प्रशस्त की है। इस बीच शहीद जनरल कासिम सुलेमानी इराक और सीरिया दोनों देशों में आतंकवाद से मुकाबले में महत्वपूर्ण भूमिका निभा रहे थे, जिसकी वजह से वो अमेरिकी आंखों की किरकिरी बने हुए थे और इसी किरकिरी को दूर करने के लिए अमेरिका के पूर्व राष्ट्रपति ट्रंप ने जनरल कासिम सुलेमानी को शहीद करने का आदेश दिया। और आज ही के दिन अमेरिका के आतंकवादी सैनिकों ने बगदाद के अंतर्राष्ट्रीय हवाई अड्डे के समीप ड्रोन से हमला करके उन्हें और उनके कई साथियों को शहीद कर दिया और पूरी दुनिया ने देख लिया कि अमेरिका न केवल आतंकवाद से मुकाबले में सच्चा नहीं है बल्कि आतंकवाद का सबसे बड़ा समर्थक है।
और अब चलते हैं सऊदी अरब। आले सऊद शासन ने आज से 7 साल पहले सऊदी अरब के वरिष्ठ शिया धर्मगुरु शेख बाकर निम्र को फांसी दे दी थी, जिस पर पूरी दुनिया की ओर से प्रतिक्रियाएं सामने आई थी। एक समीक्षा के साथ साथी सैयद मीसम।
आले सऊद शासन ने सऊदी अरब के वरिष्ठ शिया धर्मगुरु मरहूम आयतुल्ला शेख बाकर अल निम्र को 7 साल पहले मौत की सजा दी थी। उनका जुर्म सिर्फ इतना था कि उन्होंने पूर्वी सऊदी अरब में होने वाले सरकार विरोधी शांतिपूर्ण प्रदर्शनों का समर्थन किया था और मानवाधिकारों के हक में आवाज उठाई थी। सऊदी अरब में तानाशाही शासन किसी भी विरोधी आवाज को बर्दाश्त नहीं करता है, चाहे वो आवाज शिया की हो या सुन्नी की। यही वजह है कि इस देश में उन सुन्नी मुस्लिम विद्वानों को बड़े पैमाने पर जेलों में ठूसा गया है या उन्हें मौत की सजा दी गई है, जिन्होंने देश में लोकतांत्रिक व्यवस्था के लिए आवाज बुलंद की या मौजूदा शासन की नीतियों की आलोचना की। सऊदी अरब ने 8 जनवरी 2012 को शेख निम्र को बहुत ही दरिंदगी के साथ गिरफ्तार किया था और 2016 में उन्हें 46 लोगों के साथ फांसी दे दी गई। ये जुल्म सिर्फ यहीं खत्म नहीं हुआ बल्कि फांसी देने के बाद शेख की लाश को अंतिम संस्कार के लिए उनके परिजनों के हवाले भी नहीं किया गया। सऊदी सरकार शेख निम्र के खिलाफ किसी तरह का कोई ऐसा आरोप साबित नहीं कर सकी जिसकी सजा मौत हो, क्योंकि उन्होंने सरकार के खिलाफ ना ही विद्रोह किया था और ना ही किसी की जान ली थी। उन्होंने तो सिर्फ देश में मानवाधिकारों के लिए आवाज बुलंद की थी। हाँ, वो एक साहसी इंसान थे और सच बात कहने में किसी से नहीं डरते थे। यही बात तानाशाही शासन को पसंद नहीं थी। पूरा इंसानी इतिहास गवाह है कि तानाशाह सबसे ज्यादा अगर किसी से डरते हैं तो वो सच बोलने वालों से। शेख निम्र को फांसी दिया जाना इतना अधिक न्यायपूर्ण था कि खुद सऊदी अरब के कई सहयोगियों ने इस पर आपत्ति जताई थी और इसे एक मूर्खतापूर्ण कदम करार दिया था। शेख निम्र को फांसी दिए जाने के 7 साल बाद भी सऊदी सरकार के अत्याचार कम नहीं हुए हैं, बल्कि इस देश के शिया मुस्लिम अल्पसंख्यकों पर सरकारी अत्याचारों में पहले से भी कहीं अधिक वृद्धि हो गई है। वहीं 2022 में इस देश में फांसी पर चढ़ने वालों की संख्या 2 गुना हो गई। सिर्फ एक दिन में यानी 12 मार्च 2022 को सऊदी अधिकारियों ने 81 लोगों को फांसी पर लटका दिया था। इनमें भी अधिक संख्या शिया मुसलमानों से संबंध रखती थी। इसमें कोई शक नहीं है कि आले सऊद शासन को इतने बड़े पैमाने पर मानवाधिकारों का उल्लंघन करने की हिम्मत विश्व समुदाय की चुप्पी और कुछ बड़ी विश्व शक्तियों के समर्थन से मिल रही है।
और अब रुख करते हैं भारत का।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
भारत में कांग्रेस के वरिष्ठ नेता राहुल गांधी की भारत जोड़ो यात्रा अब दिल्ली से उत्तर प्रदेश में दाखिल हो चुकी है। उत्तर प्रदेश में प्रियंका गांधी ने उनका भरपूर स्वागत किया। विस्तृत रिपोर्ट के साथ नई दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
कन्याकुमारी से कश्मीर तक के लिए निकाली गई कांग्रेस की भारत जोड़ो पद यात्रा दिल्ली में 9 दिनों के विश्राम के बाद आज दिल्ली से उत्तर प्रदेश के लिए रवाना हुई। इस यात्रा का नेतृत्व कर रहे राहुल गांधी कड़ी सुरक्षा घेरे में अपने समर्थकों के साथ दिल्ली की सड़कों पर उतरे, जिनका जगह जगह कांग्रेस के स्थानीय नेताओं और कार्यकर्ताओं ने स्वागत किया। इस यात्रा में शामिल कांग्रेस की महासचिव प्रियंका गांधी ने कहा कि राहुल गांधी की छवि खराब करने के लिए सत्ता का भरपूर जोर लगाया गया, लेकिन वे अपने रास्ते से पीछे नहीं हटे। मुझे उन पर गर्व है। सड़कों पर राहुल गांधी के पोस्टर और ऊंचे ऊंचे कटआउट लगे थे। कश्मीरी गेट स्थित हनुमान मंदिर से ये भारत जोड़ो यात्रा गाजियाबाद के लोनी बॉर्डर से उत्तर प्रदेश में प्रवेश की, जहां यह यात्रा 130 किलोमीटर का रास्ता तय करेगी और पश्चिमी उत्तर प्रदेश के 3 जिलों से गुजरेगी। राहुल गांधी की इस यात्रा का अनेक राजनीतिक दलों और संगठनों के नेताओं, पदाधिकारियों और सामाजिक कार्यकर्ताओं ने समर्थन किया है। कांग्रेस और खुद राहुल गांधी का कहना है कि इस पैदल यात्रा का उद्देश्य नफरत के बाजार में मोहब्बत बांटना और देश को जोड़ना है, जो उनके अनुसार सांप्रदायिक मतभेद बढ़ाने की मानसिकता से बिखराव का शिकार हो रहा है। कांग्रेस के कार्यकर्ताओं को राहुल गांधी से काफी आशाएं हैं और वे उन्हें भारत के अगले प्रधानमंत्री के रूप में देखना चाहते हैं। सत्ताधारी भारतीय जनता पार्टी का यद्यपि दावा है कि राहुल गांधी की इस पद यात्रा का उद्देश्य भारत जोड़ो नहीं, कांग्रेस जोड़ो है, जो पिछले लोकसभा और विधानसभा चुनावों में करारी हार का मुंह देख चुकी है। लेकिन कांग्रेसी नेताओं और कार्यकर्ताओं का दावा है कि इस यात्रा से देश एकजुट होगा और कांग्रेस को भी आगामी लोकसभा चुनावों में काफी लाभ होगा। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आपने अभी राजनीतिक चर्चा सुनी और जैसा कि आपने समाचारों में सुना कि आज शहीद कासिम सुलेमानी की बरसी है। पेश है इस बारे में एक विशेष कार्यक्रम।
अनमोल रत्न। श्रोताओ, इस्लामी गणराज्य ईरान के विश्व विख्यात कमांडर जनरल कासिम सुलेमानी की शहादत की तीसरी बरसी ईरान में ही नहीं बल्कि विश्व स्तर पर मनाई जा रही है। हम इस अवसर पर विशेष कार्यक्रम लेकर आपकी सेवा में उपस्थित हैं। मैं हूं अहमद अब्बास, मेरा सलाम स्वीकार कीजिए। शहीद कासिम सुलेमानी की बरसी के मौके पर हमने विशेष कार्यक्रम के पहले भाग में शहीद कासिम सुलेमानी की जीवनी पर एक नज़र डाली और इस बिंदु का जायजा लिया कि इस महान कमांडर ने पूरे वेस्ट एशिया के इलाके में अमेरिका, इसराइल और उनके घटकों की विनाशकारी साजिशों को ناکام بنانے کے لیے کس طرح وشال ریزسٹنس نیٹورک کھڑا کر دیا۔ اس وشیش کارکرم کے دوسرے بھاگ میں ہم یہ سمیکشا کریں گے کہ ویسٹ ایشیا کے علاقے میں امریکہ، اسرائیل اور ان کے گھٹکوں کی سازشوں کو کس طرح ایک ایک کر کے ناکام بنایا گیا۔ دوسری اور اسلامی ریزسٹنس نیٹورک کس طرح لگاتار مضبوط ہوتا گیا اور ایران کے ساتھ ساتھ دنیا کے بہت سے دیشوں کے عام جنوں کے بیچ جنرل قاسم سلیمانی کے پرتی کس پرکار کی شردھا پائی جاتی ہے۔ امریکہ نے جب یہ دیکھا کہ ویسٹ ایشیا کے علاقے پر اس کی پکڑ کمزور پڑتی جا رہی ہے اور اس کے منصوبے بار بار ناکام ہو رہے ہیں اور اسے علاقے سے باہر نکلنے پر مجبور ہونا پڑ گیا ہے، تو پھر اس وستاروادی دیش نے آتنکی سنگٹھنوں کو مضبوط کرنا شروع کر دیا۔ مقصد یہ تھا کہ ان سنگٹھنوں کی مدد سے عراق اور سیریا میں وہ چھدم یدھ لڑ سکے۔ داعش کو استتو میں لانے کا بنیادی مقصد یہی تھا۔ اس مہا وناشکاری یوجنا میں امارات اور سعودی عرب جیسے علاقے کے کچھ دیشوں نے بھی بڑھ چڑھ کر حصہ لیا۔ امریکہ کے پورو راشٹرپتی ڈونلڈ ٹرمپ نے اگست 2016 میں چناوی کیمپین کے دوران راشٹرپتی باراک اوباما پر حملہ بولا اور ان کی ودیش منتری ہلری کلنٹن کو نشانہ بنایا جو ٹرمپ کے خلاف چناؤ لڑ رہی تھیں۔ ٹرمپ نے اوباما اور ان کی ودیش منتری ہلری کلنٹن کو داعش کا سنستھاپک کہا۔
ISIS is honoring President Obama. He is the founder of ISIS. He's the founder of ISIS. Okay? He's the founder. And I would say the co-founder would be crooked Hillary Clinton.
امریکہ اور اس کے گھٹکوں نے سیریا اور عراق جیسے کچھ دیشوں کے بارے میں یہ یوجنا بنائی کہ ان کا وبھاجن ہو جائے، کیونکہ ایسا ہو جانے کی استھتی میں غیر قانونی زائنی شاسن کی چنتا دور ہوگی کہ اس کا مقابلہ کرنے والی کوئی طاقت علاقے میں موجود نہیں ہے۔ جنرل قاسم سلیمانی امریکہ اور اس کے گھٹکوں کی سازش کا مقابلہ کرنے کے لیے ڈٹ گئے۔ انہوں نے ریزسٹنس مورچے کو مضبوط کرنا شروع کر دیا۔ اہم بات یہ تھی کہ لبنان، فلسطین اور ان دیشوں میں زائنی شاسن کے خلاف سکریہ سارے ہی سنگٹھنوں کو جنرل قاسم سلیمانی کے جذبے اور ان کی یوگیتا پر پورا وشواس تھا۔ اس کا نتیجہ یہ ہوا کہ جنرل قاسم سلیمانی بہت جلد حزب اللہ لبنان، فلسطین کے حماس اور جہاد اسلامی جیسے سنگٹھنوں، اسی طرح سیریا، عراق، افغانستان اور یمن میں موجود فورسز کو ایک نیٹورک کا حصہ بنانے میں کامیاب ہو گئے۔ شہید قاسم سلیمانی کہتے ہیں کہ اسلامی کرانتی کے نیتا کے سمرتھن کے آدھار پر ایران اپنی جان مال ہر چیز کے ساتھ میدان میں اترا اور داعش کی سازش کو ناکام کر دیا۔
ان انتقام کمتر از 3 ماہ دیگر اعلام پایان داعش و حکومت داعش در این کره خاکی خواهد بود۔
क्षेत्र के देशों को विभाजित होने से बचाने के लिए जनरल कासिम सुलेमानी ने एक कामयाब और सराहनीय जंग दाइश से लड़ी। अमरीका की पूर्व विदेश मंत्री हिलरी क्लिंटन की किताब कठिन विकल्प के अनुसार दाइश को रेजिस्टेंस फोर्स का मुकाबला करने के लिए पश्चिमी सरकारों और अरब देशों की मदद से बनाया गया, मगर जनरल कासिम सुलेमानी ने स्थानीय और क्षेत्रीय संगठन तैयार करके दाइश के खिलाफ बहुत बड़ा नेटवर्क खड़ा कर दिया, जिसकी मदद से आतंकी संगठन दाइश को खत्म करना संभव हो पाया। ये बात अरब टीकाकार बार बार कर रहे हैं कि ईरान ने पूरे इलाके को आतंकवाद की खतरनाक साजिश से نجات دلائی۔ اپنی یوجنائیں بار بار ناکام ہوتے دیکھ کر امریکی تلملا رہے تھے۔ انہوں نے ویسٹ ایشیا کے علاقے میں ریزسٹنس فرنٹ کو کمزور کرنے کے لیے اس فرنٹ کے بڑے کمانڈروں کی ٹارگٹ کلنگ کی سازش رچی، کیونکہ وہ پرتیکش یدھ کی ہمت نہیں جٹا پا رہے تھے۔ امریکہ میں جمی کارٹر کے شاسن کال میں راشٹریہ سرکشا سلاحکار رہ چکے برجنسکی کہتے ہیں کہ امریکہ پرتیکش روپ سے جنگ لڑنے میں سکشم نہیں ہے۔ ہمیں اسرائیلیوں کو یہ سندیش دے دینا چاہیے کہ ہمارا ایران کے خلاف جنگ کے لیے میدان میں اترنے کا کوئی ارادہ نہیں ہے، کیونکہ اس جنگ کی جو قیمت چکانی پڑے گی وہ ہمارے لیے بھی اور پورے علاقے کے لیے بھی بہت خطرناک ہے۔ واشنگٹن نے اسی لیے جنرل قاسم سلیمانی کی ٹارگٹ کلنگ کا فیصلہ کیا، کیونکہ امریکی سرکار کو یہ لگ رہا تھا کہ اگر جنرل قاسم سلیمانی کی ہتیا کر دی جائے تو علاقے کے سمیکرنوں کو امریکہ کے ہتوں کے انوسار ڈھالا جا سکتا ہے اور ریزسٹنس فرنٹ کو کمزور کیا جا سکتا ہے۔ حالانکہ زمینی سچائی یہ ہے کہ جنرل قاسم سلیمانی کی شہادت کے بعد ریزسٹنس فرنٹ کمزور ہونے کے بجائے اور بھی ویاپک تتھا پہلے سے زیادہ مضبوط ہوا ہے۔ بہت سے انتراشٹریہ ٹیکہ کاروں کا ماننا ہے کہ امریکی سرکار جنرل قاسم سلیمانی کو شہید کرنے کے بعد علاقے میں اپنی پیٹ بڑھا نہیں پائی، بلکہ عراق سے امریکی سینکوں کی واپسی سے ثابت ہوتا ہے کہ امریکہ کی پکڑ لگاتار کمزور پڑتی جا رہی ہے۔ استنبول وشودیالیہ میں ریسرچ سینٹر کے ڈائریکٹر محمد پرنچک کہتے ہیں کہ جنرل سلیمانی ویسٹ ایشیا کے علاقے میں امریکی یوجناؤں کے راستے کی سب سے بڑی رکاوٹ تھے، اس لیے امریکہ ان کی ہتیا کرنے پر تلا ہوا تھا۔ شہید سلیمانی کیول سامرک کھیتر کے مہان کمانڈر نہیں تھے، وہ انتراشٹریہ کوٹ نیتی کے کھیتر میں بھی بڑی گہری بھومکا نبھا رہے تھے۔ انہوں نے امریکہ کے مقابلے میں کھیتری دیشوں کے لیے آپسی سہیوگ کے حالات پیدا کر دیے۔ امریکی ادھیکاریوں نے یہ کوشش کی کہ جنرل قاسم سلیمانی کی ہتیا کا انتقام اسرائیل سے نہ لیا جائے، اس لیے اس ٹارگٹ کلنگ کی ذمہ داری امریکی راشٹرپتی نے سویکار کی اور اس ٹارگٹ کلنگ میں اسرائیل کی بھومکا کو چھپایا۔ مگر اسرائیل کے ایک ورشٹھ ادھیکاری نے بعد میں سویکار کیا کہ تل ابیب نے جنرل قاسم سلیمانی کی ہتیا میں بھومکا نبھائی۔ اسرائیل کی سینک انٹیلیجنس ایجنسی کے پورو پرمکھ تعمیر ہیمن نے پچھلے سال کہا کہ امریکہ کے نیتریتو میں انجام پانے والے اس آپریشن میں اسرائیل کی بھومکا تھی۔ اسرائیلی ادھیکاری نے جنرل قاسم سلیمانی کی ہتیا کو اسرائیل کے دو مہتوپورن آپریشنوں میں سے ایک قرار دیا جو خفیہ ایجنسی کے چیف کی حیثیت سے تعمیر ہیمن کے کاریکال میں انجام پائے۔ دوسری ٹارگٹ کلنگ اسرائیل نے فلسطینی سنگٹھن جہاد اسلامی کے کمانڈر بہا عبدالعطا کو نشانہ بنا کر کی تھی۔ شہید سلیمانی کی امریکہ کے ہاتھوں ہتیا وہ گھٹنا تھی جس نے پورے ایران کو پربھاوت کیا۔ شہادت کے بعد اور زیادہ سپشٹ روپ سے نظر آیا کہ جنرل قاسم سلیمانی کس طرح دیش کی جنتا ہی نہیں انیک دیشوں کے عام جنوں کے دلوں پر راج کرتے تھے۔ یہ سچائی تو ہر کسی کو معلوم ہے کہ اس مہان کمانڈر نے عراق اور سیریا کو آتنکی سنگٹھن داعش کے قبضے سے بچایا۔ شہید قاسم سلیمانی کے بے شمار یوگدان کی ایک جھلک تب نظر آئی جب ایران ہی نہیں کئی دیشوں میں ان کا شوق منایا گیا اور آج تک منایا جا رہا ہے۔
عذاب فاکمی
جنرل قاسم سلیمانی کی شہادت کے بعد ایران نے عراق کے عین الاسد چھاونی میں امریکی ٹھکانے پر میسائل برسائے، جو ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ خامنئی کے انوسار کیول ایک تماچے کے سمان تھا۔
حالا یہ سیلی دیشب به اینها زده شد، این مسئله دیگری است۔
اسلامی کرانتی کے ورشٹھ نیتا کا کہنا ہے کہ شہید قاسم سلیمانی کی شہادت کا بدلہ ضرور لیا جائے گا اور جب بھی ایران کو اچت اوسر ملے گا ایران یہ انتقام ضرور لے گا۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ خامنئی کا کہنا ہے کہ جنرل قاسم سلیمانی کے قتل کا اصلی بدلہ تو یہی ہے کہ اس پورے علاقے سے امریکہ کو باہر جانا ہوگا۔
اونچے مهم این است که بایستی حضور فساد برانگیز آمریکا در این منطقه منتهی بشه، تمام بشه۔
اللہ! 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 شہید قاسم سلیمانی کی شہادت آیت اللہ العظمیٰ خامنہ ای کے لیے بہت بڑا صدمہ تھا۔ جب آیت اللہ العظمیٰ خامنہ ای تہران میں اپنے پیارے کمانڈر شہید قاسم سلیمانی کی نماز جنازہ پڑھا رہے تھے تو ان کے پورے وجود پر چھایا ہوا گہرا درد صاف جھلک رہا تھا۔
اللہم انا لا نعلم منہ الا
شہید قاسم سلیمانی تو اس دنیا سے ودا ہو گئے اور اپنے پیچھے لوگوں کو غم کے اتھاہ ساگر میں چھوڑ گئے۔ ان کے کارنامے آنے والی نسلوں کو بھی یاد رہیں گے کہ کس طرح ایک انسان اپنی نشٹھا اور کرتویہ پرائنتا سے اتنی بلندی پر پہنچ جاتا ہے کہ آسمان کی اونچائی بھی اس کے سامنے کم لگنے لگتی ہے۔
خود را فدای جانان کرد پهلوان مرد آسمانی ما، رستم دیگری به میدان زد از دل شاه نام خانی ما، او خودش یک تن سپاهی بود، زخمی از هر نبرد بر تن او، بی سلاح و زره به خط می زد نام پروردگار جوشن او، او که پا می گذاشت در میدان جبهه آرام می شد از عطرش، رنگ و بوی نماز مولا داشت گریه های شبانه وترش، گفتم از اوست هرچی ما داریم، پرچمش را نمیدهیم از دست، ناگهان آسمان به حرف آمد، حاج قاسم هنوز هم زنده است، قاسم هنوز در شهر، قاسم هنوز در خط، گرم نبرد در کوه، گرم گذشتن از شد، قاسم هنوز با ماست در کوچه و خیابان، قاسم هنوز زنده است ما را گوا قرآن، قاسم میان سنگر گرم دفاع مانده، قاسم همیشه با ما از صبح فتح خوانده، قاسم هنوز در پا در سینه خطرهاست، قاسم هنوز زنده است، قاسم هنوز اینجا
است. یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، کارکرم آپ نے سنا شہید قاسم سلیمانی کے سمبندھ میں۔ کارکرم کیسا لگا اس بارے میں ہمیں ضرور بتائیے گا۔ اور اب پیش ہے سبھا کا انتم کارکرم، قرآنی قصے۔
قرآنی قصے۔ دوستو، ساپتاہک کارکرم قرآنی قصے کے ایک انکڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ آج کے کارکرم میں ہم آپ کو یہ بتائیں گے کہ پوتر قرآن کے سورہ عنکبوت کی 60 سے لے کر 62 تک کی آیتیں کب نازل ہوئی تھیں۔
دوستو، پیغمبر اسلام کی مشہور حدیث ہے جس میں آپ فرماتے ہیں، جتنی تکلیف مجھے دی گئی اتنی کسی نبی کو نہیں دی گئی۔ پیغمبر اسلام کی اس حدیث سے یہ بات صاف ظاہر ہے کہ پیغمبر اسلام کو جو تکلیف دی گئی وہ 124,000 پیغمبروں میں سے کسی بھی پیغمبر کو نہیں دی گئی۔
روچک بات یہ کہ کافروں اور انکشروادیوں نے پیغمبر اسلام کو ستانے اور تکلیف پہنچانے میں کسی پرکار کے سنکوچ سے کام نہیں لیا، پرنتو پیغمبر اسلام نے کبھی بھی نیتکتا سے ہٹ کر کسی کے ساتھ کوئی ویوہار نہیں کیا۔ वो नैतिकता, शालीनता और विनम्रता के प्रतिमूर्ति थे। महान ईश्वर पवित्र कुरान में पैगंबर इस्लाम के सद्व्यवहार व अखलाक की गवाही देते हुए कहता है कि हे पैगंबर, आप नैतिकता के शिखर पर हैं। पैगंबर इस्लाम का सादा जीवन, समस्त लोगों से विनम्रता व शालीनता से पेश आना, निष्ठा, दूसरों के दर्द को अपना समझना और उसके निवारण के लिए प्रयास करना आदि वे विशेषताएं हैं जिसने पैगंबर इस्लाम को नैतिकता के शिखर पर पहुंचा दिया था। और आज जो भी अध्यात्म और नैतिकता के शिखर पर पहुंचना चाहता है, उसे चाहिए कि सद्गुणों की प्रतिमूर्ति पैगंबर इस्लाम का अनुसरण करे।
अगर पैगंबर इस्लाम चाहते तो पलक झपते ही पूरी दुनिया और जो कुछ उसमें है उसके मालिक बन सकते थे। इसके बावजूद वो कुछ दिनों में भूख प्यास बर्दाश्त करते थे, कभी कभी महीनों का समय गुजर जाता था। पैगंबर इस्लाम के घर में चूल्हा नहीं जलता था और वे केवल खजूर खाकर और पानी पीकर रात दिन गुजार देते थे।
पैगंबर इस्लाम सादा वस्त्र धारण करते थे। उनका वस्त्र ऊनी और खुरदुरा होता था। चटाई का बुना हुआ उनका बिस्तर था और उसके निशान पैगंबर इस्लाम के शरीर पर पड़ जाते थे। अब्दुल्ला बिन मासूद रिवायत कहता है कि एक दिन पैगंबर इस्लाम चटाई पर सोए हुए थे कि उनकी शरीर पर उसके निशान पड़े हुए थे, और जब पैगंबर इस्लाम उठे तो मैंने पैगंबर इस्लाम के शरीर के उन अंगों पर हाथ फेरना शुरू किया जिन पर चटाई के निशान पड़ गए थे, और मैंने कहा कि अगर आप मुझे अनुमति दें तो मैं चटाई पर कुछ बिछा दूं जिससे उसके निशान आपके शरीर पर न पड़ें। तो पैगंबर इस्लाम ने इसके जवाब में कहा कि मुझे दुनिया से क्या लेना देना है, मेरी और दुनिया की मिसाल उस सवार जैसी है जो पेड़ की छाया में कुछ क्षणों तक आराम करने के लिए बैठता है और आराम करने के बाद तेजी से रास्ता चल देता है और पेड़ को छोड़ देता है।
इसी प्रकार एक रिवायत उमर बिन खत्ताब से आई है। उमर कहते हैं कि एक दिन मैं पैगंबर इस्लाम के कमरे में गया, मैंने देखा कि वो चटाई पर सोए हुए आराम कर रहे हैं और उसके निशान पैगंबर इस्लाम के शरीर पर पड़ गए हैं और उनका खाना भी दो मुट्ठी जौ के अलावा कुछ और नहीं है। ये देखकर मुझे रोना आ गया। मेरे रोने की आवाज़ से पैगंबर इस्लाम उठ गए और मुझसे फरमाया, हे खत्ताब के बेटे, क्यों रो रहे हो? मैंने कहा, क्यों न रोऊं? आप ईश्वरीय दूत हैं और ये थोड़ा सा आपका खाना है, जबकि खुसरो और कैसर नेमतों में डूबे हुए हैं। इस पर पैगंबर इस्लाम ने फरमाया, हे उमर, क्या तुम इस बात से खुश नहीं हो कि दुनिया उनकी हो और आखरत हमारी हो?
पैगंबर इस्लाम के सभ्य, सुशील और नम्र व मृदुभाषी स्वभाव का आधार दूसरों का सम्मान था। पैगंबर इस्लाम ने कभी भी किसी का अपमान नहीं किया, यहाँ तक कि अपना अपमान करने वाले का भी अपमान नहीं किया। पैगंबर इस्लाम का व्यवहार ऐसा था कि कुछ काफिरों ने उनका व्यवहार देखकर इस्लाम धर्म स्वीकार कर लिया। सादिक अर्थात सच्चा और अमीन की उपाधि काफिरों ने भी पैगंबर इस्लाम को दी थी। पैगंबर इस्लाम ने कभी किसी काफिर को भी कष्ट नहीं पहुंचाया, वो उसकी भी भलाई चाहते थे। उन्होंने गुमराह लोगों की भलाई के लिए यानी लोक परलोक में उनके कल्याण के लिए नाना प्रकार की कठिनाइयां बर्दाश्त कीं। हातम तई का बेटा अदी पैगंबर इस्लाम के व्यवहार के बारे में इस प्रकार कहता है, पैगंबर इस्लाम के साथ मैं चल रहा था कि रास्ते में एक बुढ़िया से मुलाकात हो गई। उस बुढ़िया ने एक घंटे से अधिक समय तक पैगंबर इस्लाम को उलझाए रखा। पैगंबर इस्लाम अपने आप पर नियंत्रण किए और मुस्कुराते रहे और बुढ़िया का जवाब देते रहे, यहाँ तक कि मैं पैगंबर इस्लाम का धैर्य देखकर थक रह गया। पैगंबर इस्लाम बहुत ही आराम से बूढ़ी औरत से बात करते रहे। यह अंदाज देखकर मैं समझ गया कि ये कोई आसान कार्य नहीं है। जो किसी कौम या समाज का प्रमुख व अध्यक्ष होता है तो ये अध्यक्षता इस बात की अनुमति नहीं देती है कि एक आम इंसान उसे इस तरह बातें करें।
حاتم دائی کا بیٹا آگے کہتا ہے، میرے اسلام لانے کی وجہ یہ ہے کہ جب میں پیغمبر اسلام کے گھر میں داخل ہوا تو دیکھا کہ ان کا جیون بہت ہی سادھارن ہے۔ اس پرکار کی گھر میں بچھانے کے لیے فرش بھی نہیں ہے، کیول بھیڑ کی ایک سوکھی کھال تھی جس پر مجھے بٹھایا اور خود پیغمبر اسلام زمین پر بیٹھ گئے۔ یہ درشیہ دیکھ کر میری عجیب حالت ہو گئی اور میں نے اپنے آپ سے کہا، ایسا نہیں ہو سکتا کہ کوئی جھوٹ بولے اور دکھاوا کرے اور اس کی زندگی اس پرکار کی ہو۔ پیغمبر اسلام بہت ہی ونمر اور ملنسار تھے، ان کے لیے غریب امیر سب برابر تھے۔
ایک دن پیغمبر اسلام غریبوں و نردھنوں کے ساتھ بیٹھے کھانا کھا رہے تھے، اسی وقت جنگل و مرسل میں رہنے والی ایک مہیلا کا وہاں سے گزر ہوا۔ اس نے پیغمبر اسلام کو سمبودھت کر کے کہا، ہے ایشوریہ دوت، کیا آپ بھی بندوں اور داسوں کی طرح کھانا کھاتے ہیں؟ پیغمبر اسلام مسکرا کر بولے، ہے عورت، مجھ سے بڑا بندہ کون ہے؟ اس بات نے غریب و نردھن لوگوں کے دلوں پر وہ پربھاؤ ڈالا کہ وہ پیغمبر اسلام پر جان نوچھاور کرنے کے لیے تیار تھے۔
ایک دن ابن عمیر نام کا پیغمبر اسلام کا ایک انیائی اپنے کھجور کے باغ میں کھجور توڑ رہا تھا۔ اسی وقت اس نے پیڑ کے اوپر سے پیغمبر اسلام کو دیکھا کہ وہ اس کے باغ کے کنارے سے گزر رہے ہیں۔ وہ چاہتا تھا کہ پیغمبر اسلام اس کے باغ میں قدم رکھ دیں تاکہ بابرکت بن جائے، مگر کبھی بھی یہ اوسر نہیں آیا تھا۔ اس آدھار پر جب اس نے پیغمبر اسلام کو دیکھا تو موقع غنیمت سمجھا اور پیغمبر اسلام کو آمنترت کرنے کے لیے جلدی سے وہ پیڑ سے اترا اور دوڑتا ہوا گلی میں پہنچ گیا، یہاں تک کہ وہ پیغمبر اسلام کے بالکل نکٹ پہنچ گیا اور اس نے انہیں سلام کیا۔ پیغمبر اسلام نے بھی اس کے سلام کا جواب دیا۔ ابن عمیر نے پیغمبر اسلام سے اپنے باغ میں چلنے کے لیے انوروھ کیا۔ پیغمبر اسلام جیسے ہی اس کے کھجور کے باغ میں داخل ہوئے، انہوں نے دیکھا کہ کچھ کھجور زمین پر گرے ہوئے ہیں اور پیغمبر اسلام نے اپنے نکٹ پڑے کھجوروں کو اپنے منہ میں ڈال لیا۔ ابن عمیر بھی وہیں کھڑا پیغمبر اسلام کو دیکھ رہا تھا، وہ اس بات سے بہت خوش تھا کہ پیغمبر اسلام اس کے باغ میں آئے ہیں۔
اچانک پیغمبر اسلام نے ابن عمیر سے پوچھا، تم خود کھجور کیوں نہیں کھا رہے ہو؟ وہ پیغمبر اسلام کو دیکھ کر بہت خوش تھا اور خوشی سے اس کی بھوک پیاس سب ختم ہو گئی تھی۔ اس نے پیغمبر اسلام سے کہا، ہے ایشوریہ دوت، میرا دل نہیں چاہ رہا ہے۔ پیغمبر اسلام نے کھجور کھاتے ہوئے کہا، مگر میرا دل کہہ رہا ہے کیونکہ 4 دن سے میں نے کچھ نہیں کھایا ہے۔ البتہ جان لو کہ اگر میں چاہتا تو ایشور قصرہ اور قیصر سے بڑی حکومت مجھے دے دیتا، پرنتو میں نے نہیں چاہا اور نہ چاہتا ہوں۔ کچھ لوگ روزی کے بھے سے 1 سال کی روزی کا بھنڈارن کرتے ہیں۔ ہے ابن عمیر، تم اس پرکار کے لوگوں کے بارے میں کیا سوچتے ہو؟ ابن عمیر کے جواب کی پرتیکشا کیے بنا پیغمبر اسلام نے فرمایا، اس پرکار کے لوگوں کا ایمان کمزور ہے۔ اس کے بعد فرمایا، ہے ابن عمیر، میں نے دنیا کے خزانوں سے دل نہیں لگایا ہے، میں اپنی اچھاؤں کا انوپالن نہیں کرتا ہوں۔ یہ بھی جان لو کہ میں نے 1 درہم اور دینار بھی جمع نہیں کیا ہے اور کوئی چیز سنچت کر کے رکھا بھی نہیں ہوں۔ مہان ایشور اپنے بندوں میں سے جس کی چاہے روزی ادھک کر دیتا ہے اور جس کی چاہے کم کر دیتا ہے، اور وہ سرو گیاتا ہے۔
دوستو، ابن عمیر پیغمبر اسلام کی باتوں سے بہت پربھاوت ہوا۔ وہ چاہتا تھا کہ جب پیغمبر اسلام سے الگ ہو جائے اور وہ باغ سے چلے جائیں تو اپنی کھجور کو غریبوں اور ضرورت مندوں میں بانٹ دے اور پیغمبر اسلام کی نصیحتوں پر عمل کرے، پرنتو اپنی روزی کو لے کر وہ چنتت تھا۔ اس آدھار پر وہ چنتت و چھبد لگ رہا تھا۔ وہ اپنے من میں سوچ رہا تھا کہ اگر میں اس پرکار کی شیلی پر عمل کرتا ہوں تو شاید میرا جیون کٹھنائی میں پڑ جائے۔ ابھی دونوں یعنی پیغمبر اسلام اور ابن عمیر باغ سے باہر نہیں نکلے تھے کہ پوتر قرآن کے سورہ عنکبوت کی 60 سے لے کر 62 تک کی آیتیں نازل ہوئیں اور ابن عمیر کو چنتا سے باہر نکالیں۔ ان آیتوں میں مہان ایشور کہتا ہے، بہت سے پرانی و جانور ہیں جو اپنی روزی کا پربندھ نہیں کر سکتے، یہ ایشور ہے جو ان کو اور تمہیں روزی دیتا ہے، وہ سننے اور جاننے والا ہے، اور اگر ان سے پوچھو کہ آسمان اور زمین کس نے پیدا کیا ہے اور سورج اور چاند کس کی شکتی کے ادھین ہے تو اوشیہ کہیں گے کہ اللہ، تو پھر چنتت کیوں ہو؟ اللہ اپنے بندوں میں سے جس کی روزی چاہے ادھک کر دے اور جس کی چاہے کم کر دے، اور اللہ ہر چیز کو جانتا ہے۔
دوستوں، کوئی بھی پرانی ایسا نہیں ہے جو نہ کچھ کھاتا ہو نہ پیتا ہو، بلکہ ہر پرانی کچھ نہ کچھ کھاتا پیتا ہے، اور مہان ایشور نے پوتر قرآن میں کہا ہے کہ کوئی بھی پرانی نہیں ہے جس کی روزی ہماری ذمے نہیں ہے۔ دوسرے شبدوں میں، جس طرح ہر پرانی کو پیدا کرنے والا مہان ایشور ہے، اسی طرح سب کو روزی دینے والا بھی وہی ہے۔ اس کا یہ مطلب نہیں ہے کہ کچھ انسان کچھ نہ کرے اور ہاتھ پر ہاتھ دھرے بیٹھا رہے اور اللہ اس کے منہ میں اس کی روزی ڈال دے گا۔ اللہ نے انسان کو ہاتھ پیر دیے ہیں تاکہ ان کا پریوگ کرے اور اپنی ضرورت کو پورا کرے۔ اللہ پر بھروسہ کرنے کا بالکل بھی یہ مطلب نہیں ہے کہ انسان کچھ نہ کرے۔ اگر ایشور پر بھروسے کا یہ مطلب ہوتا تو کسی بھی نبی یا امام کو کام کرنے کی ضرورت نہیں تھی۔ تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ مریم مہر دادی اور محمد مہدی کو انومتی دیجیے۔ خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، آپ نے کاریکرم سنا قرآنی قصے، جسے پیش کیا مریم مہردادی اور محمد مہدی نے۔ اس کاریکرم کے بارے میں یدی آپ کچھ ہم تک بھیجنا چاہتے ہیں تو ہمارا ای میل آئی ڈی نوٹ کر لیجیے، hindi@wsiribir۔ دوستو، آپ ہماری ویب سائٹ پر وزٹ کر سکتے ہیں parstoday.ir/hi۔ تو اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہو رہی ہے۔ ہم آپ سبھی سے انومتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔